नमस्कार। उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी सचिन्द्र गौतमसँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामीले गएको सातादेखि अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन शुरू गरेका छौं। गएको साता हामीले सेतो धरतीमा उपन्यासकी बालिका र उनका बहिनी घुम्न गएको, गोठालो गएको र आमाले आज घुम्न नजानु भन्दा भन्दै घर छोडेर घुम्न गएको प्रसङ्गसम्म सुन्यौं। त्यसपछि साँझपख आमाले घरमा बोलाउँदा उनीहरू आत्तिँदै घर पुगेका छन्। अब के हुन्छ सुनौ अमर न्यौपानेको उपन्यास सेतो धरतीको दोस्रो श्रृङ्खला पृष्ठ 23 बाट। तर्पाई तर्पाई बाटो, आफूभन्दा करुङको डर बोकेर कुद्यौँ हामी घरतिर। अघि अघि म, पछि पछि बहिनी। दौडिँदा हाम्रो मनको एक एक गाग्री डर पानी झैँ छल्किरह्यो। दौडिँदा दौडिँदै हाम्रा आँखा गोरेटो वरिपरि रातै पाकेका काफलमाथि गएर बसे। ती काफलहरूले हामीलाई दौडिन दिएनन्, एकछिनपछि त हिँड्न पनि दिएनन्। हाम्रो मनको डर घटाइदिए, बिर्साइदिए। हामी रोकियौँ र छेउ लागेर टपाटप टिप्न थाल्यौँ काफल। आफ्नो कागरको फेर समातेर पोल्टो बनायो र टिपेका काफल त्यही पोल्टामा राख्न थाल्यौँ। आमा र डर बिर्सेर एक पसर जति टिपेका थियौँ होला। काकीले फेरि माथि चौताराबाट कराइन्, तिमीहरू गएका छैनौ अझै? हामी फेरि झस्क्यौँ, कागरको फेर समातेर दौडिन थाल्यौँ। दौडिँदा दौडिँदै जब परैबाट घरमा तीन चारजना नौला मान्छे देखिए, हाम्रा कुदेका खुट्टा टक्क रोकिएर हिँड्न थाले। हामी उसरी नै कागरको फेरलाई दुवै हातले समातेर ती मान्छेका अगाडिबाट पिँढीमा उक्लियौँ। पिँढीमा खाटमा मुसुमुसु हाँस्दै बसेका ती मान्छे कतिजना छन् गनिन। तिनका अनुहारमा कस्ता कस्ता छन् हेरिन। अनुहार हेर्न खोज्दा अनुहारभन्दा पहिला कसैका मोटा र लामा लामा, माथि घुम्रिएका हाम्रो हजुरबाका जस्ता जुङ्गा देखिए। कसैका बाहिर निस्केका दाँत मात्र देखिए, कसैका पिर्लेक्क परेका आँखा देखिए, तर सबै अनुहार कसैको पनि देखिन हेरिन। त्यही आडमा रहिछन् सानीमा पनि, हामीलाई देखेर हाँसिन्, हामी पनि हाँस्यौँ। तर ती नौला मान्छेले हाम्रो अनुहार ताकेर मुसु मुसु हाँसेको जवाफ हामीले फर्काएनौँ। सानीमाको आडमा 12 हजुरबा हुनुहुन्छ। थाहै नपाएर हामी दुवै दिदीबहिनी ती नौला मान्छेका अगाडि एउटा हातले गाँगरको फेर समाउँदै पोल्टो बनाएर उभिरहेका रहेछौँ, जहाँ एक एक पसर काफल थिए। नजिकै बोलाएर सानीमाले दुवै आँखी भाउ एकै ठाउँमा खुम्च्याउँदै हाम्रा घाँगर तर झारिदिइन् र भनिन्, यसरी घाँगर उल्ट्याउनुहुन्छ? ए बा, ती नौला मान्छेले मेरो पिसा फेर्ने ठाउँ देखेछन् कि क्या हो? अघि नै देखि आफ्नो गोप्य अङ्गको गोप्यता भङ्ग भइरहेको पनि थाहा पाएकी रहेनछु मैले त। यी नौला पाहुनाहरूले सबै देखे जस्तो छ। भुइँभरि पोखिए काफल, तिनले पनि यादै गरेनन् काफल पोखिन्छ भन्ने, जसरी हामीले याद गरेनौँ हाम्रो पिसाब फेर्ने डाउन देखिँदैछ भन्ने। सानिमालाई खै कुन्नी के लाग्यो, मलाई भने मेरो मन पोखिए जस्तै लाग्यो। मेरो गोप्य अङ्ग देखिएको लासका कारणले भन्दा काफल पोखेको कारणले बढी चिन्तित भएँ म। त्यसपछि सानिमाले हामीलाई भित्र लिएर गइन्। भान्सातिरबाट च्वाइँ रोटीको बासना आयो। आमा भान्सामा खाजा पकाउँदै हुनुहुँदो रहेछ। हामी भान्सामा पुग्यौँ। ती नौला मान्छे भएर होला हामी आमाको गलीबाट बस्यौँ। मोटो बोलीमा रिसाएर यति मात्र भन्नुभयो, घर छोडेर कतै नजाओ भने होइन मैले, जति भने नि नलाउने यिनीहरूलाई। हामीले गल्ती स्वीकार गर्दै आमाको आँखामा हेर्न नसकेर तल हेऱ्यौँ, धुलै धुलो लागेका आफ्नै खुट्टामा हेऱ्यौँ। सानिमाले हामी दुवैलाई फेरि सफा बनाइदिइन्। भान्सामा छौँ, मैले बुझिनँ। बाहिरबाट आएर सानिमाले आमालाई सुटुक्क कुन्नी के भनिन्। आमाले बुझेर होला टाउको हल्लाउँदै 6 थालमा रोटी राख्नु भएर भन्नुभयो, ल तिमीहरूले पालै पालो यो बाहिर लर, पाहुनाहरूको अघि राखिदियो, नदौडो नि फेरि, बिस्तारै हिँडो। हामीले घर नकुरेर ठुलो गल्ती गरेका थियौँ, तर आमाले गाली नगरिकन मिठो शैलीमा कामा आएको सुनेर बहिनी र मैले म पहिले लान्छु भनेर हानथाप गऱ्यौँ। आमाले भन्नुभयो, दुवैले सँगसँगै लैजाओ। हामीले फटाफट थाल समायौँ। आमाले फेरि भन्नुभयो, दरा हातले समाओ नि फेरि। हामीले तीन तीन खेप रोटी पुर्यायौँ र भान्सामा आमाको अगाडि उभियौँ। ठुलै काम फत्ते गरे चाहिँ आमाले भन्नुभयो, तिम्रोमाथि बारदली यहाँ बसेर रोटी खाओ, नबोलिकन खाओ है। हामीलाई एउटै थालमा रोटी र तरकारी राखिदिनु भयो। बारदलीमा बसेर खेल्दै खान थाल्यौँ। बा, हजुरबा, सानीमा, आमाले ती नौला पाहुनाहरूसँग के कुरा गर्नुभयो हामीले याद गरेनौँ, थाहा पाएनौँ। खाजा खाएको केही समयपछि ती नौला पाहुनाहरू हाम्रो घरबाट दक्षिणतिर लागे। बा, हजुरबा, सानीमा पनि पर चौतारोसम्म पुगे जस्तो लाग्यो। वास्तै गरेनौँ, हामीले सोधेनौँ उहाँहरूलाई, भन्नुभएन उहाँहरूले पनि ती नौला पाहुना को को हुन्। तिनका अनुहार सम्झिन खोजेँ, सकिनँ। सोचेँ अब तिनीहरूलाई कतै बाटोमा देखेँ भने पनि चिन्दिनँ होला म। गाई लिएर साँझ घर फर्किँदा त घरमा अनौठो रमझम छ, रमाइलो उत्सव जस्तो, पर्व जस्तो, आफन्त र छिमेकीहरूको चहल पहल, लोग्ने मान्छेको भन्दा स्वास्नी मान्छेहरूको चहल पहल धेरै छ। छक्कै परेँ म त, कोही दुना टपरी गाँस्दै, कोही ढिकीमा पिठो कुट्दै, कोही मजेरीमा बसेर कसार बटार्दैछन्। भित्र भान्साबाट घिउको मिठो बास्ना आइरहेको छ, बाहिर आँगनमा लोग्ने मान्छेहरू यज्ञ बनाउँदैछन्। कसैलाई केही सोध्न सकिनँ, छक्क परेर हेरिरहेँ। चारैतिर हेरेँ, कतै देखिनँ आमालाई, देखिनँ बालाई पनि। हजुरबा माथि कान्धामा बसेर आफू जस्तै बुढा मान्छेहरूसँग गफ गर्दै हुनुहुन्छ। घरमा पक्कै शुभ कार्य हुँदैछ, ठुलै उत्सव हुँदैछ भन्ने ठानेर होला। खुसी हुँदै बहिनीले सोधी, दिदी हाम्रो घर क्या नलाका कुन्नी पूजा लाउने हो कि? बहिनी र म भित्र गयौँ। आमा भान्सामा सेलरोटी पकाउँदै हुनुहुन्छ, अरू आइमीहरू पनि सघाउँदैछन् आमालाई। सबैका आँखाले हामी दिदीबहिनीलाई ताकेर हेरेका छन्। हामी उही नयाँ गाँगरमा छौँ, तिनले हामीलाई हेरे कि नयाँ गाँगरलाई। मैले सोधेँ, आमा सबै मिलेर क्यार लाग हाम्रो घर पूजा हार्न लाग नानी। म भन्दा धेरै फुरुक्क भई बहिनी, किनभने उसले भनेको ठ्याक्कै मिल्यो। म पनि फुरुक्क भएँ, किनभने पूजामा मिठो मिठो खान पाइन्छ। सेलरोटीतिर देखाएर भने, आमा भोक लाग्यो, भोकभन्दा धेरै सेलरोटीको भोक लागेको थियो। र त्यसो भने थालमा रोटी राखिदिँदै भन्नुभयो, ल माथि बारदली यहाँ बसेर खाओ दुबैले, अब तिमीहरूले गाम डुल्नुहुन्न नि। किन आमा? भगवान् रिसाउनुहुन्छ नि फेरि। मैले साथीहरूलाई बारदलीबाटै भने, हाम्रो घरमा पूजा छ, रोटी कसार नि बनाउँदैछन्। तिनले त्रिसित हुँदै भने, हामीलाई खाना दिन्नौ? लुकाई लुकाई साथीहरूलाई मैले रोटी कसार दिएँ। तिनीहरू उत्पात खुसी भए। साथीहरूमध्ये सबैभन्दा जाति म नै थिएँ। भोलिपल्ट आमाले हामी दुवै दिदीबहिनीलाई फेरि नुहाइदिनु भयो। मैले भने, अस्ति भर्खर नुहाएको होइन र, फेरि किन आजै नुहाउने? पूजा नुहाउनु पर्छ अरे क्या, चोखो हुनु परेन, भगवान् रिसाउनुहुन्छ नि फेरि। बहिनीले भने, नाइ म त, आमाले सम्झाउनु भयो, तैँले नि भगवान्को पूजा गर्नुपर्छ, पूजा हार्न चोखो हुनुपर्छ नि। किन पूजा हार्ने आमा? पूजा हारेपछि भगवान्ले तिमीहरूलाई राम्रो अर्नुहुन्छ, वरदान दिनुहुन्छ। बहिनी नुहाउन तयार भए। पूजा हो भन्ने कुरामा मैले शङ्का गरिनँ, किनभने बा आमाले भनेका कुरा कहिल्यै झुटा हुँदैनन्। उहाँहरूलाई उहाँहरूका कुरालाई आँखा चिम्लेर पत्याउनुपर्छ भन्ने कुरा मेरो रगतमा लेखिएको छ। बाले पनि आमाले झैँ बेला बेला बुझाउनुहुन्छ यस्ता कुरा। कडुवा तेल हालेर आमाले कपाल कोरिदिनु भयो। आमाले एक चुल्ठो मात्रै बाटिदिनु भएको थाहा पाएर मैले भने, आमा दुई चुल्ठी। आमाले बुझाउनु भयो, भगवान्को पूजा गर्दा दुई चुल्ठी बाँट्नुहुन्न नि, एक चुल्ठी मात्र बाँट्नुपर्छ। किन आमा? भगवान्लाई दुई चुल्ठी बाटेको मन पर्दैन। मैले बुझेँ झैँ टाउको हल्लाएँ। आमाले रातो डोरी राखेर कपालमा एक चुल्ठी बाटिदिनु भयो। सानीमा र काकीहरू पनि सँगै छन् तलामा। उनीहरूले रातो बुट्टे सारी चोलो लगाइदिए, त्यस्तो कहिले लगाएकी थिइन। हामी दुवै दिदीबहिनीलाई लगाइदिए। लगाइदिनुभन्दा केही समय पहिले गुनी चोली दिएका थिए। मैले खुसी हुँदै सोधेँ, पूजा अर्दा यस्तो सारी चोलो लाउनुपर्छ हो? कसरी जाने के हौ, तिमी त कस्तै बाठी रहेछौ नि। म आफू बाठी भएकोमा खुब खुसी भएँ। मलाई सानीमाले काखमा लिइन्, बहिनीलाई काखीले के हो के लगाइदिए, सिँगारिदिए। आफैले आफैलाई चिन्न नसक्ने जस्तै भएँ, दुलै जस्तै भएँ। सानीमाले सिनमुन्द्री ढुङ्ग्री पनि लगाएकी छन्। मैले ती देखाएर भने, यस्तो लाउनु पर्दैन, ढुङ्ग्री सिनमुन्द्री लाउने ठाम नै छेडो छैन तिम्रो। कहिले छेन्नी त? भोलि पर्सि छेन्नी अनि लाउने है, त्यति बेलासम्म तिम्रा कान नि ठुला भइसक्छन्। म ज्ञानी भएँ। यति ज्ञानी त म कहिल्यै भएकी थिइनँ, किनभने यति धेरै गहना र शृङ्गार यस्ता लुगा कहिले लगाउन पाएकी थिइनँ। सबैभन्दा बढी यस्ता गहना र लुगा लगाउन पाएर खुसी भएँ। एक महिना जति पहिला माइजूले लगाएका गहना देखाएर मैले भनेकी थिएँ, म नि तपाईँको अस्तै लाउँछु नि है माइजू। तिनले भनेकी थिइन्, भोलि पर्सि ठुली भैँसी लाउने है। मलाई लाग्यो तिनले भनेको भोलि पर्सि आइसकेछ, म ठुली भएँ। कति चाँडै आएको एक महिनामै भोलि पर्सि। तर मभन्दा धेरै ठुला छन् मेरा सारी र चोलो, नाडीभन्दा ठुला छन् बाला र चुराहरू। मभन्दा ठुल्ठुला लुगा र गहनाले मलाई थिचिरह्यो जस्तो लाग्यो। तिमी त हामीभन्दा सानी छौ भनेर गिजाइरह्यो जस्तो लाग्यो। दुई हातमा गरेर दुई दर्जन जति चुरा आउँदा हुन् मैले खुसी हुँदै बजाउन थालेँ। बहिनीले पनि बजाए। हामी दुवै कसले बढी बजाउने भनेर खेल्न थाल्यौँ। आमाले सम्झाउनु भयो, त्यसो हर्नुहुन्न नानी, चुरा फुट्छन् फेरि, यस्ता राम्रा राम्रा लुगा गहना लासी चल्नुहुन्न नि। तर पनि मैले विभिन्न बाहनामा हात चलाइरहेँ, चुरा बजिरहेँ। हात चलाउन नपाई बजिहाल्ने चुरा मलाई आफूभन्दा चञ्चल लागे। म जस्ती छु यी चुरा पनि त्यस्तै, कसरी बज्न पाइन्छ भनेर दाउ हेरिरहने। सानो मौका पायो कि बजिहाल्ने, ठुलो मौकामा यी फुट्छन् होला। घरमा आफन्तहरूको चहल पहल झन् बढ्दैछ। भित्रका काममा आइमाईहरू र बाहिरका काममा लोग्ने मान्छेहरू खटिएका छन्। हामी दिदीबहिनीलाई तलाबाट कतै नजानु भनेका छन्। गुडिया जस्ता हामी यतिका सिमानाहरू नागेर कतै जान सकेनौँ। आफैसँग आफै छक्क परेर बसिरह्यौँ। लुगा र गहनाले थिचिएर हामी दिदीबहिनी समेत एकअर्कासँग बोल्न सकिरहेका छैनौँ। बोलिरहेका थिए लुगा र गहनाहरू। साँझतिर एक हुल नौला मान्छेहरू आएको तलाको सानो चालबाट देख्यौँ। तत्काल थाहा पाउने थिएन होला, ती हल्ला खल्ला गर्दै आए, नाच्दै गाउँदै र रमाइलो गर्दै आए। मैले सोधेँ, ती को हुन् आमा? आफन्तहरू हुन् नानी, पूजामा आएका पाहुना। कहिले नदेखेका यतिका आफन्त पाहुनाहरू देखेर सोचेँ, हाम्रा कति धेरै आफन्त रहेछन्। खुसी भयौँ। जुनेली रात आँगनमा दुईटा जग्गे छन्। दुई जग्गेलाई एकअर्कालाई हेर्न पाएका छैनन्। माझमा स्याउलाले बारिएको छ, त्यसमाथि टाँगिएको छ तन्ना जस्तै ठुलो कपडाको पर्दा। एउटा जग्गेमा म, अर्को जग्गेमा बहिनी। बिहेमा चाहिँ बजिरहेका बाजा, कानला मुनि नाचगान पनि चले जस्तो छ। मान्छेहरू रमाइलो गर्दैछन्। आमालाई सोधेँ, किन बाजा बजाएका आमा? पूजामा बाजा बजाए भगवान खुसी हुन्छ नि नानी, भगवानलाई नि बाजा मनपर्छ हो। आमाले टाउको हल्लाएर हो भन्नुभयो। पण्डितले शङ्ख फुके, घन्टी बजाए। शङ्ख र घन्टीको आवाज भने भगवानलाई मनपर्छ भन्ने कुरा पहिल्यै थाहा थियो मलाई। जग्गेमा पण्डितले भगवानकै मन्त्र उच्चारण गरि रहे जस्तो लाग्यो, मिठो लयमा। तर कानलाई मुनिका मान्छेहरू झ्याउरे गीत गाउँदैछन्। उता आँगनको छेउमा बुढापाका सिलोक हाल्दैछन्, सिलोकमै दोहोरी खेल्दैछन्। भगवानलाई भजन र सिलोकको लय, खैँजरी र मुजुराको धुन मनपर्छ भन्ने त थाहा थियो, तर पञ्चै बाजा र झ्याउरे गीत मनपर्छ भन्ने थाहा थिएन। आमाले भन्नुभएकाले मात्र पत्याए। बा आमा र पण्डितले जे जे भन्छन् त्यही त्यही गर्दैछु। बिस्तारै मेरो उत्सुकता र जाँगर गर्दैछ। रातले बोकेर आएको निद्राले मलाई लुगा र गहनाले भन्दा बढी थिच्दैछ। म थाके जस्ती भएँ। आडमा मेरा कान्छा काका जत्रै 13-14 वर्षका केटा छन्। उनी पनि सिँगारिएर बसेका छन्। उनको अनुहारको नक्सा तन्द्रामा डुबेका मेरा आँखाले दिमागमा कोर्न सकेनन्। मैले कोर्ने प्रयत्न पनि गरिनँ। ती केटालाई बाआमाले भगवान्लाई चाहिँ पूजा गर्नुभयो, मलाई पनि पूजा गर्न लगाउनु भयो। कतै यी भगवान् त होइनन्? मैले आमालाई सोधेँ, आमा यी भगवान् हुन्? आमा हाँस्नुभयो। हाँस्नुको अर्थ दुवै हुन्छ, हो पनि होइन पनि, आजेसुकै हुन्। लुगा र गनाको भारीले हो वा उफ्रिरहनुपर्ने, चलिरहनुपर्ने मान्छेलाई एकै ठाउँमा बसिरहनु परेर हो, म त्यसै त्यसै थाके जस्ती भएँ। रात धेरै छिप्पिएर पनि होला आँखा लोलाउन थाले। म तन्द्रामा डुब्न थाले। सबै हल्ला खल्ला सपनामा सुने जस्तो खलबल मात्र लागिरह्यो। म त आमाको काखमा निधाएछु। आमाले उठाउनुहुन्छ र हात समाएर कुन्नी के गर्न लगाउनुहुन्छ। कहिले यताबाट उता, कहिले उताबाट यता सार्नुहुन्छ। म पुतली जस्ती नानी, सानी, सजिलै सारिदिन्छु। यसो गर्दा आफ्नै चुरा बजेको थाहा पाउँछु। त्यसो नगर्दा पनि बाजा र गीतको रन्को भन्ने सपनामा चाहिँ एकहोरो कानमा ठोक्किरहन्छ। यी सब लयहरूको मिश्रण मलाई मेरी आमाले लोरी गाइरहे जस्तो लाग्यो, जसले मलाई निधाउन सजिलो पारिरह्यो। आमा बेला बेला भन्नुहुन्छ, पूजामा निधाउनुहुन्न नि नानी, फेरि भगवान्ले फल दिनुहुन्न, उहाँ रिसाउनुहुन्छ। भगवान् रिसाउलान् र फल नदेलान् कि भन्ने डरले डरभन्दा शक्तिशाली भएर आयो निद्रा। सोचे, यस्तो राति त भगवान् पनि निधाए होला। भगवान हुन् कि भनेर मैले अनुमान गरेका केटातिर हेर्न मेरा निद्रालु आँखा मानेनन्। आमाले दुवै हातले झकझकाउँदै भन्नुभयो, उठ नानी उठ, उज्यालो भयो। ओसिलो र चिसो खलबल छ वातावरणमा। मान्छेहरू सल्याङ बल्याङ के काम गर्दैछन्। जिसमिसीमै कहिल्यै उठाउनु भएको थिएन आमाले, उठाउनुभयो। यसरी सारी चोलो र गहनाले सिँगारिएर कहिल्यै आँखालाई सुत्न पाएकी थिएन। सुत्न पाएँ तर निद्रा नपुग्दै उठ्नु पर्यो। मेरो आँखालाई पटक्कै निद्रा पुगेको छैन, सुतिरहँ जस्तो लागिरह्यो। तन्द्राले झुलिरहेकी छु, भगवान्को पूजा पनि सपनामै गरिरहे जस्तो लागिरह्यो। बेला बेला बिउजिँदा सोचेँ, अब त सपनाबाट बिउजेँ। तर म पहिलेकी जस्तै घाँगर लगाएकी बालिका भएकी छैन, अझै सपनामै छु कि क्या हो। बाले बोकेर मलाई जग्गी घुमाउनु भयो, लाग्यो अझै मेरो निद्रा पुरै खुलेको छैन। त्यसपछि आमाले काखमा लिएर डोलीमा राखिदिनु भयो। डोली चिसो रहेछ, राति सिमसिमे पानी परेकाले भिजेर होला। तर मैले झरीले रुखका पातहरूसँग कुरा गरेको पनि थाहा पाइन। चिसो होला भनेर डोलीको पिँधमा बाक्लो र ठुलो पछ्यौरा पट्याएर राखिदिनु भयो आमाले। मैले उहाँलाई सोधेँ, कहाँ जाने आमा? आमाले आँखाभरि शीत जस्ता आँसु उरालेर भन्नुभयो, भगवानको मन्दिरमा जाने हो नानी। कता कता लाग्यो, त्यस सँगारिएर जग्गामा बसेका केटा भगवान हुन्। उनी लिन आएका रहेछन् क्यारे मन्दिरमा लैजान। म कति भाग्य मानी, नौला तर मैला लुगा लगाएका मान्छेहरू डोली बोक्न तयार भए। ती डोले रहेछन्। बाआमाले मलाई एक्लै मन्दिर पठाउनु लाग्नु भएको हो कि भनेर डराएँ। उहाँहरूको आँसु देखेर कुरै नबुझी यत्तिकै रुन मन लाग्यो। रुँदै चिच्याएछु, ए आमा हो, ए बा हो। आमाले सम्झाउनु भयो, त जाँदै हर नानी, म पछि पछि आउँछु, तिमीहरू त्यहाँ पुइन्जेलसम्ममा म आउँछु। आमाले भन्नुभएकाले मैले पत्याएँ, आमा पक्कै आउनुहुन्छ। म ढुक्क भएँ, मेरो आँसु आमाले आउँछु भन्नुभएकाले आफै पुछिए। तर किन होला आमाका आँसु भनी पुछिएनन्। बाले भन्नुभयो, सानीमाले तँलाई धेरै कुरा सिकाउँछिन्, उनले भनेको मान्नु, सिकाएको अर्नु, सबै कुरो हामीले उनीलाई भनेका छौँ, हामी पछि आउँला, नआत्ती ल है नानी। कुरो बुझ्दा आमा तत्काल र बा पछि आउँछु भन्नुभएको रहेछ क्यारे। जाम जाम अब भन्दै डोली बोके डोलेहरूले। बाआमाले आँखाभरि आँसु पारेको देखे। नौला आफन्तहरू हाम्रो घर परिवारसँग कुन्नी के भन्दै बिदा भए। त्यसपछि बाआमा झन् रुन थाल्नुभयो। उहाँहरूको आँखामा आँसु देखेपछि पक्कै पनि रुने काम भइरहेछ भन्ने लागेर मलाई पनि त्यत्तिकै रुन आयो। रोएँ। म रोएको देखेपछि आमाले आफ्नो आँसु पुछ्नुभयो र मेरो आँसु पनि पुछिदिँदै फेरि भन्नुभयो, नानी त जाँदै हर, म पछि आउँछु है, न आत्ती ल, न रोयल। त्यसपछि आमाले मलाई पछ्यौराले छोपिदिनु भयो। म सँगसँगै हिँडेकी सानीमालाई किनकिन मैले सोध्न सकिनँ, बा आमा किन रुनुभएको हो। झोलुङ्गो जस्तो डोली डोलीहरूले बोकेका छन्, ती हिँड्दा डोली हल्लिन्छ, झोलुङ्गो चाहिँ चाहिँ गरे चाहिँ। झोलुङ्गोमा खेल्ने रहर र उमेर सिद्धिएको रहेनछ क्यारे। अलिकति पर पुगेपछि म त डोलीको हल्लाइसँगै तन्द्रामा डुब्न पो थालेछु। राति निद्रा नपुगेर हो कि झोलुङ्गी आनन्दले हो, त्यसपछि म त डोलीमै निदाएछु। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेग सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी आज अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुनिरहेका छौं। अब सेतो धरतीको बाँकी अंश वाचन हुन्छ।
मोर पापी जिया नहीं माने, मोर पापी जिया नहीं माने, मोर पापी
भर्खर डोली बिसाएका रहेछन्। सानीमा भन्दै रहेछन्, उठ नानी उठ। म बिउजे, आफ्नै घरको ओछ्यानमा बिउजे चाहिँ बिउजे, तर चिसो डोलीबाट पो बिउजेकी रहेछु। कुनै नौलो गाउँको बाटो छेउमा, त्यहाँ मेरो ओछ्यान छैन, बा आमा हुनुहुन्न। बिउजिएपछि मेरो शरीरमा पनि कता कता चिसो लागे जस्तो भयो। सानीमाले उठाएर डोली बाहिर झिकिन्। मेरो पुट्ठामा अलिअलि चिसो लागेको रहेछ। राति परेको पानीले डोली भिजाएछ क्यारे, डोलीले मलाई भिजाएछ। थाहा छैन कति बाटो हिँडियो, किनभने म हिँडेकी थिइनँ। थाहा छैन अब कति बाटो हिँड्नुपर्छ, किनभने आफै हिँड्ने बाटो पनि चिनेकी थिइनँ। जन्तीले थकाइ मारेका रहेछन्। गाउँ आएको रहेछ। पिँढीबाट आँगनबाट मानिसहरू कुनै रहस्यमय चिज चाहिँ हेर्दैछन् मतिर। त्यो रहस्य म नै थिएँ। जसरी सानीमाले सोधिन्, पानी खान्छौ? टाउको तलमाथि हल्लाएर खान्छु भने, त्यो ठाउँमा म कहिल्यै आएकी रहेनछु। कहाँ आइपुग्यो सोधिनँ। यी नौला मान्छेहरू जसले मलाई बोकेर हिँडिरहेछन्, यी को हुन् भन्ने पनि सोधिनँ। यति थाहा छ यी हाम्रो घरमा पूजाको निम्तो मान्न आएका पाहुना हुन्, टाढाका नचिनेका आफन्त। यी सबैका माझमा मेरो सबैभन्दा नजिकको आफन्त भन्नु सानीमा, मेरो खुसी एक्लो र बेचैन भयो, विचलित भयो। सानीमाको अनुहार हेरे, उनको अनुहार बिस्तारै आमाको जस्तै हुँदै आए चाहिँ लाग्यो। सोधे, अब कति टाढा छ मन्दिर? आमाले चाहिँ मेरो पिठ्यौँमा सारेर भने, चिन्ता नगर नानी, घाम छँदै पुइन्छ। घाम हेर्न म पूर्वतिर फर्केँ र छाया हेर्न पश्चिमतिर। मेरो छाया मभन्दा लामो भएको रहेछ, पुग्ने ठाउँ टाढै रहेछ क्यारे। तलाउको पानी जस्तो चुपचाप जमिरहेको मेरो मनमा हावाको झोक्काले बेला बेला तरङ्ग ल्याइदिन्छ। अब ती डोलेहरूले डोली नबोक्ने भए, तीमध्ये एउटा डोलेले मलाई पिठ्यौँमा बोके। म गुडिया जस्तै 7 वर्षकी बालिकालाई बोक्न उनलाई के गाह्रो। पटुकाको नाम्लो बनाएर घाँसको भारी बोके चाहिँ बोके। मेरा बाले यसरी पिठ्यौँमा बोक्दा मलाई आफ्नै शरीर बोके चाहिँ बोक्नुहुन्थ्यो, तर यी डोलेले कुनै निर्जीव भारी बोके चाहिँ बोकिरहेछन्। उनको पिठ्यौँमा भारी चाहिँ बोकिनु पर्दा मलाई कतै पनि आनन्द महसुस भएन, बरु पीडै पीडा मात्र भयो। आफै हिँड्छु पनि भन्न सकिनँ। उकालो बाटो, लुगा र गहनाले थिचिएकी बालिका, सायद मन्दिर जाने तरिका यस्तै पो हो कि। उनीहरू जे जे गराउँछन् चुपचाप मान्दै गए। के मलाई देवी बनाउन लाँदैछन्? उनको पिठ्यौँ बाको जस्तो सुरक्षित र भरपर्दो लागेन। उनको पिठ्यौँबाट चिप्लिएर खस्न लागे भने पनि बाले चाहिँ मलाई तलबाट उनले आफ्नो हातले थाम्नुको साटो, बेला बेला कमिलाले टोके चाहिँ चिमोटिरहे। उनको पिठ्यौँ पनि बाको पिठ्यौँ जस्तो पितृवत स्नेहले भरिएको भए उनको पिठ्यौँमा म निदाउने थिएँ होला। उनको पिठ्यौँबाट कहिलेदेखिको कुन्नी बासी पसिना गनाइरहेको छ। पसिनाले उनको शरीरको मैलो फोहोर पानी चाहिँ बगाइरहेको हुँदो लुगाभित्र। कति फरक हुँदो रहेछ बाको र अरूको पिठ्यौँमा। अप्ठ्यारो बाटो, उकालो, ओह्रालो, कतै साँगुरो, कतै भिरालो, ती नौला आफन्तहरूको नाम नजाने जस्तै ती डाँडा पाखरा गाउँहरूको नाम पनि मलाई थाहा छैन। जति जति बाटो काट्दै जान्छौँ उति उति नरमाइलो बढ्दै जान्छ। 1 घन्टा जति बोकेपछि कसो कसो सार्दै सार्दै पटुकाको गाँठो उनले मेरो कलिलो पुट्ठामा पारिदिएर अप्ठ्यारो बनाइदिए। गाँठोले मलाई भिजायो, दुखायो। यिनले जानी जानी यसो गरेका होलान् कि अन्जानमा। आफूभन्दा लामा छायाहरू क्रमशः आफूभन्दा छोटा हुँदै गए, डल्लिँदै एकदमै साना भए, पैताला वरिपरि मात्र सीमित भए। गर्मी र गाह्रो दुवै भएर होला उनको पसिनाको अमिरो गन्ध अझ चर्को हुँदै मेरो नाकभित्र छिर्यो। उनलाई पनि अप्ठ्यारो परिरहेछ, सायद उनलाई भन्दा अप्ठ्यारो मलाई परिरहेछ। त्यही अप्ठ्यारोको माझमा बेला बेला उनी मेरो पुट्ठामा चिमोट्न छोड्दैनन्। त्यसपछि मलाई पक्का भयो, जानी जानी उनले पटुकाको गाँठो मेरो पुट्ठामा पारेर अप्ठ्यारो पारिदिएका हुन्। अब म यिनको पिठ्यौँमा बोकिनु हुँदैन, तन मन दुवैले खप्नै नसकेर भने म आफै हिँड्छु अब। मलाई उनले भारी बिसाए चाहिँ बिसाउँदै भने, नानीले हिँड्नुहुन्न नि आज? म केही बोलिनँ, हिँड्न थालेँ। एकछिन के हिँडेकी थिएँ, हाम्रा बाभन्दा अलिक जेठा जस्ता एकजना मान्छेले भने, यी नानीलाई किन नबोकेको होस् साइला, पालै पालो बोको न, यिनलाई हिँडाम्नुहुन्न नि आज? मैले त्यही भने, हौ हजुर, नानीले आफै हिँड्छु भनिन्, क्यारम त नि। मैले कुनै प्रतिक्रिया जनाइनँ, उनको कुराको प्रतिवाद गरिनँ। उनले सम्झाए, त्यसो भन्नुहुन्न नि नानी, आज तिमीले हिँड्नुहुन्न, किन हुँदैन भनेर प्रश्न गर्न मन थियो गरिनँ। अर्का चाहिँ डोलेले बोक्न थाले। उनको पिठ्यौँ पनि उस्तै थियो, पहिलेको डोलेको जस्तै, पसिनाको गन्ध पनि उस्तै, पुट्ठामा पटुकाको गाँठो पारिदिने र चिमोट्ने तरिका पनि उस्तै।
तड़प रहा है
जग्गेमै हो क्यारे माउर मेरो छोलाको खल्तीमा राखिदिएका थिए पण्डितले सानीमाले मेरो नजिकै आएर कानमा फुसफुसाइन् यो माउरी मान्छेहरूले माग्छन् नदियलाई झट्ट त्यसै दिनुहुन्न पैसा लिएर मात्र दिनुपर्छ थोरै पैसा दिए भने नदियल पाँच रुपियाँभन्दा कममा उनीहरूले त्यसै लिन खुब फकाम्छन् नफकिनु खोला आउन लायो मादी खोला यो खोलामा माउर बगाएर मात्र खोला तर्नुपर्छ मेरा काका उमेरका मान्छेहरूले मलाई अनेक थोक भनेर गिज्जाए यी ए बेहुली नानीले त माउर खसाइ छन् नि राम्रोसँग बोक्नु पर्दैन खसेछ अब क्यार छौ अब पैसा नपाउने भयो क्यारे यति राम्रा राम्रा लुगा गहना लाउन पासी पैसा क्या न चाहियो साँच्चै खस्यो र नि एकजनाले त रुमाल पनि देखाए म खङरङ्गै भएर डराएँ दुई कुराले एउटा त माउर खस्यो नखसाउनु भनेको चिज नै खस्यो अर्को मलाई बेहुली नानी भने सानीमालाई सोधेँ मलाई किन बेहुली नानी भनेका सानीमा एकछिन अल्मलिएजे गरेर सानीमाले हाँस्दै भनिन् गिज्याका नि त त्यसपछि आधा ढुक्क भएँ र म माउर छाम्न थालेँ सबैको अगाडि छाम्न पनि मन लागेन खोलाको किनार आयो ढुङ्गामा अलग्ग बसेर कसैले थाहा नपाउने गरी चोलाको खल्ती छामेँ दन्न खसेको रहेनछ म खुसी भएँ तिनीहरूले ढाँटेका रहेछन् सानीमाले भने चाहिँ खोलाको किनारमा पुगेर माउर बिस्तारै झिकेँ सबैका सामु झिकेँ खस्यो भनेर मलाई गिजाउनेहरू हिस्सै परे तर ती खितखित हाँस्दैछन् म हाँसिनँ तिनीहरू मलाई फकाएर सकेसम्म माउर त्यसै लिन खोजे मैले मानिनँ दिँदै दिइनँ जति फकाए पनि दिइनँ एक रुपियाँ दिए मानिनँ दुई रुपियाँ दिए मानिनँ भने दिइहाल्छन् यी नानीले यिनलाई पैसा क्या न चाहिएको छ र यति राम्रा राम्रा लुगाना लाउनै पाकेछन् सानीमाले पाँच रुपियाँ नदिए नदिनु भनेको सम्झेँ अझै दिइनँ गालामा हात राखेर ढुङ्गामा बसिरहेँ त्यसपछि तिन रुपियाँ दिए मानिनँ चार रुपियाँ दिए मानिनँ पाँच रुपियाँ दिएर भने यहाँभन्दा त हामीसँग पैसा नै छैन अझै मैले तत्काल दिइनँ सानीमाको अनुहारतिर हेरेँ मुसुमुसु हाँस्दै भनिन् दियल दियल उनीहरूले पाँचवटा एक एकका डबल मेरा हातमा राखिदिए मैले माहुर दिएँ ती पाँचवटा डबल मैले सानीमालाई राख्न दिएँ माहुर भने खोलामा बगाए त्यो फुलको टुङ्गो चाहिँ बग्दै बग्दै गयो पानीमाथि चढेर मलाई बोकेर खोला तारे अलिकति पर पुगेपछि थकाइ मार्न बसे सबै म पनि बसेँ ढुङ्गामा कसैको अनुहारमा नहेरी एउटा हात कालामा राखेर धुलो भुइँलाई किताब कापी हेरे चाहिँ हेरिरहेँ हेर्दा हेर्दै धुले भुइँलाई धुलेपाटी जस्तो पनि देख्न थालेँ के गरौँ जस्तो भयो धुले भुइँमा गोविन्दले क र ख लेख्न सिकाएका थिए तर मलाई एक्कासी बिर्सिए जस्तो भयो नजिकै एउटा छेस्को देखेँ अल्छी लाग्दो पाराले भुइँमा छेस्काको कलमले लेखेँ मनले त क र ख लेखेँ तर भयो कि भएन थाहा छैन लेख्न त चाहन्थेँ म आफ्नै नाम तारा धरतीको तारा अनि बाआमाको नाम त्यसपछि गोविन्दको नाम यी नामहरू मनको धुलेपाटीमा मात्र लेखेँ धरतीको धुलेपाटीमा त मलाई आफ्नै नाम पनि लेख्न आएन कतै आफ्नै नाम लेखेको रहेछ भने पनि चिन्दिनँ आफ्नो नाम लेख्न सिकाइदिन्छु भनेका थिए गोविन्दले मैले भनेकी थिएँ त्यसपछि तिम्रो नामै लेख्न सिकाइदेऊ है आफ्नै मनका लिपिहरू आफ्नै समिलमा शैलीमा अमूर्त चित्रकला चाहिँ खै के कोरेँ मैले के लेखेँ भन्ने कुरा कि भगवान्लाई थाहा छ कि मलाई यी नानीलाई आज हिँडाउनु हुँदैन भनेर डोलेहरूलाई फेरि बकाउन लगाउने लोग्ने मान्छेले मैले जे पायो त्यही कोरेर बसेको हेरिरहेका रहेछन् पछाडिबाट मेरो नजिकै आएर आफ्नो हातको लौरीले खै कुन्नी के हो अक्षर कोरेर सोधेँ यो क्या हो म केही बोलिनँ अक्षर चिने पो बोल्नु नबोल्दाखेरि नै बरु जाने जस्तो हुन्छ तर जाने पनि समस्या छ छोरीले पढे बोक्सी हुन्छन् बौलाउँछन् पनि भन्थे मलाई डर लाग्यो कतै यिनले म बोक्सी छु कि छैन वा बौलाएकी पो छु कि भनेर विचार गरेका त होइन उनले के सोचे होलान् कुन्नी फेरि हिँड्न थाले थोरै हिँडेपछि मलाई फेरि बोके डोलीमा नै बोके डोली उभाइसकेको रहेछ मैले परिवेश हेरेँ वरिपरि हामीलाई पर्खिरहे जस्तो लाग्ने रुखहरू र तिनका छायालाई हेरेँ रुखहरूभन्दा लामा लामा छन् तिनका छाया हिँडिरहेका मान्छेभन्दा लामा लामा छन् तिनका छाया नजिकै एउटा घर देखेँ हामीलाई देख्न साथ त्यो घरको आँगनमा आइमेहरू एकै ठाउँमा थुप्रिएर नाच्न गाउन छोडी हामीतिर आए। हामी मध्ये पनि सबैका आँखाले मलाई नै ताकिरहेका छन्। कसो गरौँ के गरौँ भए तर केही गरिन। आँगनको छेउमा डोली बिसाए। हाम्रो गन्तव्य यहीँ रहेछ क्यारे, तर यो मन्दिर त होइन। आमाले भन्नुभएको थियो मन्दिर जाने हो, त त्यहाँ पुग्दा म पनि आइपुग्छु। तर यो त हाम्रो जस्तै घर छ, वरिपरि हेरेँ, मेरी आमा जस्ता धेरै आमा छन्, तर तिनीहरू मेरा आमा होइनन्। सानीमाले मलाई डोलीबाट ओह्रालिन् र एकान्त जस्तो एउटा छेउमा लगेर सुस्तरी मेरो दाहिने कानमा फुसफुसाइन्। घर आइपुग्यो। मन्दिर जाने भनेको होइन, अब यो घर नै तिम्रो मन्दिर हो। यो त हाम्रो घर जस्तै घर हो, तिम्रो लागि यो घर अब मन्दिर जस्तै हो नानी। मन्दिरमा त भगवान हुन्छन्, यहाँ हुन्छन्, छन् नि ऊ, ती किशोर नै तिम्रा भगवान हुन्। तिमीले उनको पूजा गर्नुपर्छ अब दिनदिनै, बुझ्यौ? मैले केही बुझिनँ। सनिमाको अनुहारमा हेरिरहेँ अनि ती किशोरतिर, तर ती किशोरले आफ्नो अनुहार नदेखाइभित्र पसे क्यारे। मेरो मन भने आमा नदेखेर आत्तिएको छ। सोधेँ, आमा खै त? सनिमाले मलाई अँगालेर भनिन्, तिम्री आमा आउनुहुन्न नि यहाँ। सानिमाले त्यसोभन्दा एकदमै रिस उठ्यो। रिसाएका आँखाले सानिमाको आँखामा हेरे। मेरो मनले उनलाई रिसाएर मुड्की मुड्कीले उनको छातीमा हिर्कायो, तर रिस देखाउन सकिन। बदलामा मन निचोरेर आएको आँसु पो देखाउन पुगे। रिस पग्लेछ कि क्या हो, छिनभरमै आँसु भरियो आँखामा। आमा आउनुहुन्न भनेपछि त्यो भिडभाड सुनसान लाग्यो मलाई। सानिमाको कुरा नपत्याए झैँ फेरि भने, आमाले त आम्छु भन्नुभएको छ, उहाँ जसरी नै आउनुहुन्छ। उनले सम्झाएर भनिन्, ए नानी, तिमी धेरै सानी छौ, सबै कुरा बुझ्दिनौ अहिले। मैले बीचमै भने, धेरै सानी भएकी भए किन सारी चोलो गहना लगाइदिएका त? उनले मलाई छातीमा टाँसेर भनिन्, तिम्रो बिहा भयो नानी, बुझ्यौ? साँच्चै मैले केही बुझिनँ, म कसको कुरा पत्याउँ? आमाले त मलाई शङ्का गर्ने ठाउँ पनि नराखी भन्नुभएको थियो। एक्कासी मेरो खुसी र विश्वास रिसायो। मेरो मनले सानीमालाई होइन आमालाई प्रश्न गरिरह्यो। एकदमै रिसाएर चर्को आवाजमा गर्यो। एक दिन टाढाको बाटो भए पनि सुन्नुभयो होला बा आमाले, मेरो मनले रिसाएर छिच्चाएको। मैले मनले रुँदै छिच्चाएको सुनेर बा आमा पनि पक्कै रोइरहनु भएको होला हाम्रो घरको मझेरीमा बसेर। मेरो मन थामिएर चिच्चाइरह्यो, म सानी थिएँ भने किन लगाइदिनु भयो सारी चोलो र यतिका गहना? म ठुली भएको भए किन ढाँट्नु भयो मलाई? मलाई तपाईँले त कहिले ढाँट्नुहुन्छ जस्तो लागेको थिएन आमा, किन ढाँट्नु भयो? त्यसपछि मेरा रिस र विश्वास दुवै रहे। पहिलोपटक बुझेँ बा आमा पनि झुटो बोल्नुहुँदो रहेछ, उहाँहरूको कुरा पनि पुरै पत्याउनु हुँदो रहेनछ भन्ने कुराको धारिलो छुराले मेरो मनको सबैभन्दा दुख्ने कोमल ठाउँ चरक्क चिर्यो। त्यो चिराईले मेरा खुसी र विश्वास घुक्क घुक्क गरेर रोइरहे। आँगनबाट पिँढीमा उक्लिन दुई सिँढी छन्। उक्लिने बेलामा कसो कसो ढुङ्गामा टेकेछु, गोलो ढुङ्गामा टेक्न साथ म पनि गतिशील भएँ र लडेँ अगाडितिर गतिहीन भएर। मेरा नाडीमा थिए होलान् दुई दर्जन चुरा, जर्याम जुरुम फुटे। कम्तीमा साढे चार दर्जन भयो होलान् फुटेपछि, तर मेरा हात पनि उस्तै छन्। लौन नि, अशुभ भयो भन्दै कोकोलो हो कुन्नी के फेरि नयाँ चुराले भरिदिए मेरो हात। सानिमाले भनिन्, अब भित्र हिँड नानी, दुलैको मुख हेर्ने अरे। चुपचाप हिँडे, जहाँ बस्छ भने त्यहीँ बसिदिए भान्सामा। खै कोकोले हो, मोहर रुपैयाँ हातमा राखिदिँदै मेरो मुख हेरेर भने, गोरी रहेछन् त दुलै त? मलाई गोरी देख्नेहरू गोरा थिए कि काला मलाई थाहा छैन, मैले कसैको मुखमा पनि हेरिनँ। त्यसपछि सानीमाले मेरो हातमा एक एक रुपियाँका डबल दिँदै पालै पालो ढोग्न लगाइन्। त्यो घरका मान्छेहरूलाई रुपियाँ राखेको कचौरा मेरो हातमा राखेर दिँदै सानीमाले भनिन्, उहाँ तिम्री सासुआमा हुनुहुन्छ, यो रुपियाँ राखेर ढोग। मैले तिनको अनुहारमा नहेरी ढोगेँ। ढोग्दै गर्दा लाग्यो अनुहारभन्दा पहिला यिनको खुट्टा देखेँ। यिनको शरीरका दुई धुरी खाँबोका फेद, तिनका खुट्टा फुटेका छन् तर कलिला, मेरी आमाका भन्दा कलिला। पक्कै पनि यी खुट्टाहरूको उमेर धेरै भएको छैन, तर तिनका खुट्टा सुकिला छैनन्। त्यहाँबाट मलखातको जस्तो गन्ध आइरहेको छ। सानिमाले बिस्तारै मेरो कानै नजिक मुख ल्याएर भनिन्, यो नभनेसम्म ढोगिराख है नानी। मैले त्यसै गरेँ। एकैछिनमा भयो उठ भनिन्, उठेँ। उनका खुट्टामा मैले कम्तीमा बिस पटक सास फेरेँ होला। लाग्यो। तिनका खुट्टा मैले 20 पटक सुँगे। तिनको खुट्टाको गन्ध हावा भएर मेरो फोक्सोसम्म पुग्यो। त्यसपछि सानीमाले चिनाउँदै भनिन्, उहाँ तिम्रा ससुराबा, उहाँ जेठ हाजु, उहाँ तिम्री जेठानी, यी दुई नन्द। खाना खाइसकेपछि सानीमाले मलाई एउटा सानो कोठामा लिएर गइन्। सानीमाको एउटा हातमा बलिरहेको जहरो छ, अर्को हातमा मेरो देब्री हात। लाग्यो मलाई सानीमाले दाम्लोमा समाएर फकाउँदै गोठमा लैजाँदैछिन्। हाम्रो घरको सानी बाछीलाई जाइन्। थाहा छैन रात कति बित्यो, आकाशबाट जुन र ताराहरूले रात कति बित्यो भनिरहेका होलान् बाहिर, तर मलाई निन्द्रा लागेको छैन। सानीमासँग सुतेको छु। उनले साह्रै माया गर्दै अँगालिन्। अँगालेरै भनिन्, बिस्तारै ठुली हुँदै जाँदा तिमीले धेरै कुरा आफै सिक्दै जान्छौ। अहिलेलाई तिमीले जान्नुपर्ने कुराहरू सिकाउँछु। आजदेखि यो घर तिम्रो भयो, तिम्रो घर अब माइती घर भयो। अहिले तिमी सानै भकिले 3 दिन मात्र यहाँ बसेर 4-5 वर्ष माइती घरमै बस्नेछौ। त्यसपछि माइती घरमा त तिम्रा सासू ससुरा र दुलाले पठाए मात्र जानुपर्छ, कहिलेकाहीँ पाहुना जस्तो भएर। अब दुलाको घर नै तिम्रो घर हो, दुलाको खुसी नै तिम्रो खुसी हो, दुलाको जिन्दगी नै तिम्रो जिन्दगी हो, उनीसँग तिमी अब गाँसियौ। यी सबै कुरा तिमीले बिस्तारै बुझ्दै जानेछौ। दुला तिम्रा भगवान हुन्, भगवानको अनादर कहिल्यै नहर्नु। भगवानका बा आमा, दाजुभाइ, दिदीबहिनीहरूको पनि अनादर नहर्नु, ती पनि तिम्रा भगवान नै हुन्। यी तिम्री सौतेनी सासू हुन्। तिम्रा दुलाकी आमा मरेर 2 वर्ष अघि मात्र तिम्रा ससुराले कान्छी बिहा गरेका। तिम्री सौतेनी सासू भर्खर 18 वर्ष कि भइन्। तिनका सन्तान भएका छैनन्, तर अब उनले सन्तान जन्माउने बेला हुन लागेको छ। भोलि हेर्नु, उनको पेट ठूलो छ, त्यहाँ 8 महिनाको बच्चा छ। तिम्रा नन्दहरू झन्डै तिम्रै उमेरका छन् दुईटी। तिमीलाई ती साथी जस्तै लाउलान्, तर ती तिम्रा साथी होइनन्। तिमी उनीहरूसँग नखेल्नु, उनीहरूको लय लयमा लाएर माथि माथि वनतिर काफल ऐँसेलु खान नजानु। सासू ससुरा र दुलाले जे जे भन्छन् त्यही त्यही मान्नु। केही जवाफ नफर्काम्नु, मुख नलाम्नु, सकेसम्म नबोल्नु, बोल्नु पर्दा पछ्यौराले मुख ढाकेर बोल्नु। सकेसम्म नहाँस्नु, हाँस्दा खित्का छाडेर नहाँस्नु, हाँस्नै पर्ने कुरामा पछ्यौराले मुख छोपेर मात्र हाँस्नु। सासू र दुलाले राति गोडामा तेल लगाइदिए भने लगाइदिनु, उनीहरूले भो नभरुन्जेल मिचिरहनु तिनका हात गोडा। तर अहिले तिमी सानै भकिले त्यसो अर नलाम्लान्। मैले बिचमै सोधेँ, ससुराको गोडा तेल लाम्नु पर्दैन? उनले सम्झाएन, ससुराका गोडा छुनुहुन्न नि बुहारीले। मैले बुझे जस्तो गरेँ र फेरि सोधेँ, तिनका गोडा कसले तेल लगाइदिन्छ त नि? तिम्री सौतेनी सासूले, किनभने तिनी उनकी दुलै हुन् क्या। सानीमा भन्दै गइन्, भोलिदेखि बिहान चाँडै उठ्नु, कुखुराका बाले बासेसी सम्झिनु, तिनले तिमीलाई उठ भनेका हुन्। उठेर नुहाई धुवाई अर्नु, चोखी बसी बेलुका आफैले तेल लाएर सेवा गरेका दुलाका खुट्टा धुनु र ती गोडाको जल खानु। मधुरो उज्यालोमा मैले नबुझे झैँ सानीमाको अनुहारतिर हेरेँ। तिनले मेरो भाव बुझेर भनिन्, तिम्रो माइतीमा आमाले बाला अरे जस्तै। म त धेरै सानी छु, पक्कै पनि आमाले जस्तो गर्न सक्दिनँ होला। आमाले सजिलै उचालेर कम्मरमा राखेको गाग्री म हल्लाउन मात्र सक्छु, उचाल्न सक्दिनँ। मुस्किलले त्यहाँको पानी अङ्खोरामा सार्न सक्छु, त्यही पनि भुइँभरि पोखिन्छ। आमाले गरेका काम मैले गर्न खोज्दा त अहिले गर्न सक्दिनँ, सानै छेस्, भोलि पर्सि ठुली भएपछि मात्र गर्न सक्छेस् भनेर धेरै पटक आमाले भनेको सम्झेँ। सोधेँ, म आमा जत्रे कहिले हुन्छु? भोलि पर्सि। भोलि पर्सि कहिले आउँछ? अब 7-8 वर्षपछि। बुझे जस्तो गरेर मैले मनमा नै सोचेँ, बहिनीको भोलि पर्सि आउनु भने अझै 9-10 वर्ष लाग्ने रहेछ। सानीमा भन्दै गइन्, मजेत्रो वा पछ्यौराले सर्दै कपाल ढाक्नु, सासू ससुरा जेठाजुहरूलाई सिउँदो देखाउनुहुन्न, हिँड्दा सुस्त सुस्त हिँड्नु, दम्को नपारिकन हात्तीले जस्तै। मैले बिचमै सोधेँ, किनभने उनी मेरो सासू होइनन्। मैले हात्ती त देखेको छैन, हात्ती कस्तो हुन्छ सानीमा? सानीमाले पछ्यौराले मुख छोपेर हाँसिन्, म पनि दङ्ग परेर हाँसेँ, अप्ठ्यारो हाँसो। उनले हाँस्दै भनिन्, मैले नि देखेको छैन नि देख्न त, तर मेरी आमाले मलाई यसै भनेर सिकाएकी थिइन्। मेरी आमा भनेको तिम्री हजुरआमा क्या। मेरो अप्ठ्यारो हाँसो थोरै सजिलो भयो। तिनी भन्दै गइन्, यिन्दा बिर्सिएर नि नकुदर्नु माइतीमा चाहिँ, खुट्टा माथि माथि उचालेर नहिँड्नु, बाहिरी मुन्छेसँग धेरै नबोल्नु, काम परे मात्र बोल्नु, कामका कुरा मात्र, बाहिरका मुन्छेका कुरा पनि नसुन्नु, घरका कुरा बाहिरका मुन्छेसँग नहर्नु। तिमी सानै भकेले भान्साको काम नलाउलान्, तर अलिअलि लाए भने उनीहरूले जे जे भन्छन् त्यही त्यही अर्नु। घरका सबैले खाइसकेपछि मात्र खानु, उनीहरूले खाइन्जेल नबस्नु, उभिरहनु, उनीहरूले खाएको हेरिरहनु। मलाई फेरि जिज्ञासा लाग्यो, कहाँ हेर्ने त सानीमा त्यतिन्जेल? उनले भनिन्, भान्सामा हेर्ने, चिज धेरै होला नि, त्यहीँ हेर्नु, उनीहरूले के खाए, थप्नुपर्ने बेला भोकी भन, हेर्नु र विचार हर्नु। अघि नैदेखि मलाई खसखस लागेको एउटा कुरा सोधेँ, हाम्रो आमाले त आफ्ना कोडा डोगाम्नुहुन्न त्यो, यहाँकी आमाले त डोगाम्नु भयो, तिनले हाँस्दै सम्झाए, यी तिम्रो दुलाकी आमा हुन् नि त, तिम्रो भगवानकी आमा, त्यसरी यिनलाई तिमीले ढोग्नु अफसर्छ। सिनेमाका यी दिव्यज्ञान मेरो दिमागमा मुस्किलले लेखिए, तर धमिला अक्षरमा यी कुराहरूलाई जीवनभरमा पनि पढ्न बुझ्न व्यवहार गर्न सक्छु कि सक्दिनँ थाहा छैन, सकिनँ भने के हुन्छ भनेर मैले सोधिनँ। अर्को जग्गामा पूजा गर्न राखेकी बहिनी कलालाई सम्झेँ कि उसको पनि मेरो झैँ बिहे भएको हो, ऊ मभन्दा 2 वर्ष सानी छ, 5 वर्ष कि के ऊ पनि यतिखेर म जसरी नै आफ्नो दुलाहको घरमा छ। मैले सानीमासँग सोधेँ, बहिनीको नि बिहा भएको हो? एउटै लगनमा तिम्रो दिदी बहिनीको बिहा भएको हो, एउटै लगनमा दिए छोरा बाँच्छन् भनेर त्यसो हरेका तिम्रा बा आमाले, तिमीलाई बा आमाले कन्यादान दिनुभयो, बहिनीलाई हजुरबा र हजुरआमाले। त्यसपछि मेरी आमाले एकखेप पानी ल्याउन लाग्ने जति समय सानीमा चुप लागिन्, म पनि सिरक र सिरानी चाहिँ चुप लागेँ। मनमनै भने म चुपचाप थिइनँ, अचम्म लागिरह्यो, मेरो बिहे भयो अरे। बिहेमा दुलाले सिन्दुर हाल्छन् भन्ने त जानेकी थिएँ, धेरै पटक खेलेको खेल, तर मेरो सिउँदोमा दुलाले सिन्दुर हालेको सम्झिन्न, निधाए चुकारे त्यति बेला। दुलाले सिन्दुर हालेको सम्झिन खोज्दा गोविन्दले माटोको सिन्दुर हालेको सम्झिन्छु, कस्तो अचम्म, ख्याल ख्यालको सिन्दुर हालेको सम्झिन्छु तर साँच्चैको सिन्दुर हालेको सम्झिन्न। गोविन्दले माटाको ख्याल ख्यालको सिन्दुर हाल्दा त्यति धेरै खुसी भए कि म यी नचिनेका मान्छेले साँच्चैको सिन्दुर हाले भन्ने सुन्दा खुसी हुन सकिरहेको छैन, बदलामा नबुझेरै भए पनि त्यसै त्यसै खङ्गरङ्गै भएको छ। जग्गेमा आमाको काखमा निधाएको बेला आमाले बेला बेला उठ नानी उठ, भगवान्को पूजा गर्न उठ भनेको सम्झिन्छु, खै कसले हो मेरो दाहिने हातको साइली ओलामा सानो औँठी लगाइदिएको सम्झन्छु, जग्गेमा घुमेको बेला बेला फूल अक्षता समातेर पूजा गरेको पनि सम्झन्छु, दमाईहरूले बजाएको बाजा तन्नेरी तरुणीहरूले गाएको झ्याउरेको मधुरो लय र बुढाहरूले हालेको सिलोकको लयात्मक रनको पनि सम्झन्छु, सपनामा सुने चाहिँ सम्झिन्छु। बिहे दिउँसो भएको भए विपनाको झैँ सबै कुरा सम्झिन्थे होला र थाहा पाउने थिएँ मेरो बिहे हुँदैछ भन्ने कुरा पनि, किनभने दिउँसो भएको भए म जग्गेमा निधाउने थिएन, आफ्नै बिहे मेरो लागि पूजा मात्र हुने थिएन, सपना मात्र हुने थिएन। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ अमर नेउपानेको उपन्यास सेतो धरतीको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिएको छ, अर्को साता सेतो धरतीको दोस्रो श्रृङ्खला लिएर आउनेछौं। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौ, शुभरात्री।